الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على خير خلقه محمد وآله الطيبين الطاهرين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا اللهم صل على محمد وآل محمد ہماری گفتگو جاری تھی کہ قرآن میں اسلام میں معروف کیا ہے منکر کیا ہے نیک چیزیں کیا ہے بری چیزیں کیا ہے تو ان میں جو اہم معروف اور منکر ہے اس کے بارے میں اور گفتگو ہوئی جو بنیادی حیثیت رکھتے ہیں ان میں سے ایک دنیا ہے کہ اکثر انسانوں کے خراب ہونے کا گمراہ ہونے کا گناہگار ہونے کا سبب دنیا ہے جبکہ اسی دنیا کے ذریعے بہت سے اولیاء خدا نے عظیم مقامات حاصل کیا تو ایک حوالے سے دنیا مذموم ہے ناپسند ہے ایک حوالے سے دنیا پسندیدہ ہے اسی طرح سے ان میں سے ایک نفس انسان ہے نفس انسان کی مذمت موجود ہے ہماری احادیث میں اور اسلام میں اور تعریف بھی ہے مولا مقام ایک مقام پر فرماتے ہیں اکرم نفسک من کل دنیہ اپنی نفس کو برتر سمجھو ہر پستی سے ہر پستی اور رذالت ہر ذلت سے اپنے آپ کو برتر سمجھو یعنی نفس انسان بہت محترم بزرگوار چیز ہے جب بزرگوار ہے عزیز ہے کریم ہے تو پستیاں نفس انسانی سے دور ہے فرماتے ہیں کہ نفس کے مقابل میں کچھ بھی نہیں ہے یا فرماتے ہیں کہ جس کے نفس اپنے پاس محترم ہے جو آدمی اپنے نفس کا احترام رکھتا ہے جس کا نفس اپنے پاس معزز ہے پوری دنیا کی قیمت اس کے پاس کچھ نہیں ہے دنیا کی کوئی قیمت نہیں رہتی ہے اگر اس کے نفس اس کے پاس عزیز ہو نفس کے بارے میں مختلف حوالوں سے اسلامی نقطہ نظر سے گفتگو کی جا سکتی ہے ایک نفس سے انسان محبت کرنے کے کیا وجہ ہے اور وہ نفس جو مذموم ہے وہ کون سے نفس ہے لیکن فی الحال آج ہم نفس کے مراحل کے متعلق گفتگو کرتے ہیں مراحل نفس یعنی انسان کی عمر کے ساتھ پیدائش کے بعد نفس کے مراحل اقسام نفس کی گفتگو کرتے ہیں انسان سورہ یوسف فرماتے ہیں ان النفس لامارۃ بالسوء الا ما رحم ربی انسان کے نفس برائیوں کا حکم کرنے والا ہے مگر ان کے رحمت خدا اس کے شامل حال ہو جائے رحمت خدا ملے تو ٹھیک ورنہ انسان کے نفس اس کو برائیوں کی طرف لے جاتا ہے انسان کا نفس کس طرح سے برائی کی طرف لے جاتا ہے نفس انسان کا دو مرحلہ ہے ایک مرحلہ تسویل ایک مرحلہ امر سورہ یوسف میں جب برادران یوسف نے حضرت یوسف کو لے گئے ان کو کنواں میں ڈال دیا اور آ کر اپنے باپ کے پاس کہا کہ یوسف کو بھیڑیے نے کھایا ہے تو حضرت یعقوب نے فرمایا بل سولت لکم انفسکم فصبر جمیل یہ ایسی بات نہیں ہے تمہاری نفسوں نے تمہارے لیے بنایا ہے تسویل یعنی آپ کسی چیز کو دیکھ کر خوش ہوتے ہیں جبکہ حقیقت میں وہ اچھی چیز نہیں ہے انسان کے نفس اس کو اچھی طرح بنا کر پیش کرتا ہے انسان کا نفس کسی چیز کو بری چیز کو اچھا بنا کر اچھی چیز کو برا بنا کر پیش کرتا ہے شراب ہے نفس اتنا آپ کے دل میں وسوسہ کرتا ہے تاکہ آپ پیئے نماز ہے وسوسہ کرتا ہے تاکہ آپ اس کو چھوڑے بعض اوقات انسان کا نفس उसको वसवसा करता है, बुरी चीज को अच्छी शकील में, अच्छी चीज को बुरी शकील में जाहिर करता है। इसके बाद अगर आप नफ्स के वसवसों में आते हैं, उसके बातों को मानते हैं, उसके बातों को सुनते हैं, उस पर अमल करने लगते हैं, तो आहिस्ता आहिस्ता वसवसा करने के मरहले से आगे बढ़ता है। नफ्स हुक्म देता है, वसवसा नहीं करता, फिर हुक्म दे। ऐसा फर्ज, ऐसा गलत काम जिसको आपने नाउजुबिल्ला आगाज अब तक नहीं किया है, अब आगाज करना चाहते हैं, तो इतने जल्दी आप उस गुनाह को अंजाम नहीं देंगे, बल्कि आपके नफ्स इतना आप उसके तरफ माइल करता रहेगा कि आप एक दिन अंजाम देते हैं। गुनाह आगाज में जब अंजाम देना चाहते हैं तो आसानी के साथ नफ्स की इताअत आप नहीं करते हैं, नफ्स बार बार आपको उस गुनाह के तरफ रागिब करता रहेगा, आखिर में आप नफ्स की बात को मान लेते हैं। एक बार दो बार उस गुनाह को अंजाम देने के बाद फिर नफ्स को तकलीफ करना नहीं पड़ता है, कोशिश करना नहीं पड़ता है, फिर जैसे ही शौक आए उस काम को करेंगे। आगाज में नफ्स आपको गुनाह के तरफ ले जाने के लिए, वाजिब को तर्क कराने के लिए मुख्तलिफ तस्वीर, मुख्तलिफ बहाने, मुख्तलिफ उम्मीदें, मुख्तलिफ आरजुएं आपके सामने पेश करता है, तब आप उस गुनाह में पड़ जाते हैं, तब आप उस वाजिब को छोड़ देते हैं। लेकिन चंद मरतबा अंजाम देने के बाद, आदी होने के बाद, फिर इतनी कोशिश की जरूरत नहीं पड़ती, फौरन आप उसके तरफ माइल हो गए, मुतवज्जे हो गए, अंजाम देते हैं। इसीलिए कुरान मजीद में फरमाया, नफ्स इंसान मुसव्विला भी है, यानी इंसान के अंदर वसवसा पैदा करता है, फिर वसवसा पैदा करने के बाद अमल की तरफ ले जाता है। इसी तरह से सूरह यूसुफ में फरमाता है कि नफ्स अम्मारा भी है, हुक्म भी देता है। अब वसवसा पैदा करता है, हुक्म देता है, दो मरहला है। आदमी अभी तक अगर गुनाह के आदि नहीं है, गुनाह करने की आदत नहीं है, तो वसवसा कराता है, वसवसा करा के गुनाह अंजाम देने के बाद, चंद मरतबा अंजाम देने के बाद वो नफ्स ताकतवर हो जाता है, फिर हुक्म करता है, इंसान उस नफ्स का गुलाम बन जाता है और हुक्म करता है तुम करो, उसके बाद आसानी से नफ्स की इताअत करते हैं। खराब होना, एक दफा खराब, मैंने अर्ज के खुतवात शैतान, शैतान कदम ब कदम आगे बढ़ता है, खराब होने के लिए कदम कदम है और असही होने के लिए भी कदम ब कदम होता है। इसी हवाले से नफ्स पहले मरहले में इंसान को उभारता है, शौक दिलाता है, दूसरे मरहले में हुक्म करता है गुनाहों का। यही है, शैतान भी ही करता है, चाहे शैतान जिन हो, इब्लीस हो, गुमराह करने के लिए पहला काम जो शैतान करता है ये है कि सूरह अन्नास में फरमाता है, युवस्विसु फी सुदूरिन्नास, शैतान लोगों के दिलों में वसवसा करता है, शौक दिलाता है, दिल में एक गलत बात को अच्छी शकील में पेश करता है। शैतान के भी काम यही, पहले मरहले में शैतान कहे तुम ये काम करो, नहीं करेंगे, बल्कि पहला शौक दिलाता है, दिल में रग़बत दिलाता है, लालच पैदा करता है, फिर जब अच्छा लगता है इकदाम करता है। कई बार इकदाम करने के बाद अब शैतान फिर कोशिश नहीं करता है, फिर जहमत नहीं करता, शैतान कहता ये काम करो, हम करते हैं। तो पहले देखिए फरमाया, शैतान सूरह वन्नास से फरमाते हैं, वसवसु फी सुदूरिन्नास, लोगों के सीनों में वसवसा करता है शैतान, बहुत मुश्किल करना, मुश्किल से वो काम कर सकता है, मुश्किल से हमें धोखा दे सकता है। लेकिन हम वसवसों में जब मुसलसल आते रहेंगे तो फिर शैतान ताकतवर होता है, हम कमजोर हो जाते हैं, तो फिर हुक्म करते हैं। इन्ना नफ्स, दूसरे मकाम पर कुरान के आयात में फरमाते, शैतान अमर करता है। कयामत के दिन ये जो लोग होंगे जहन्नमी, खुदा के दरगाह में अर्ज करेंगे, खुदाया शैतान ने हमें गुमराह किया, इसको अजाब करो, ज्यादा अजाब करो। शैतान कहते मैंने क्या गुमराह किया, मैंने तुम्हें बुलाया, तुम आ गए, दाउतुकुम फअजबतुम, मैंने तुम्हें दावत दी, तुम आ गए हैं, मैंने क्या किया, तुम खुद आ गए। ये जो कहते शैतान इतने हम पर गालिब है, ऐसी बात नहीं है, यही है शैतान पहले मरहले में वसवसा कराता है, दिल में शौक पैदा करता है गुनाह का। दूसरे मरहले में जब हम उसके साथ देना शुरू करते हैं, आदि हो जाते हैं, फिर हुक्म करता है। ये हमारे इंसान शैतान भी है, हमारा शैतान, जब हमारा एक आदमी जो गलत आदमी है अपने दोस्त को खराब करना चाहता है, एक नाजायज काम की तरफ ले जाना चाहता है, तो क्या करता है, पहले दफा कहे भाई जाएंगे फलान काम करेंगे, तो नहीं जाएगा। ये शैतान सिर्फ इबलीस तो नहीं है ना, शैतान इंस भी होता है, इंसानी शैतान भी होता है। तो क्या करता है, उसको कहते हैं भाई फलान काम में ये लुत्फ है, ये मजा है, ये खुशियां हैं, ये हुआ, ये इतना उसको सुनाता है चंद दिन, आखिर उसके दिल में शौक आ जाता है, चलो मैं भी तुम्हारे साथ जाऊंगा। एक इंसानी शैतान, इंसानों में जो गलत लोग हैं, जब दूसरे लोग को आदमी को बहकाते हैं तो क्या करते हैं, उसके कमजोरियों को, अब वो कमजोरियों के बाद दूसरी बात है, उसको उसके दिल में वसवसा पैदा करता है, शौक दिलाता है, कई दिन समझाता है, रग़बत पैदा करता है, फिर एक दिन उसके बातों में आकर जाता है, जाने के बाद जब गुनाह अंजाम दिया, पहला गुनाह जब अंजाम दिया, दूसरा अंजाम देना आसान तर हो जाता है, तीसरा अंजाम देना उससे ज्यादा आसान तर हो जाता है। नेक अमल में भी यही है, पहला मुश्किल है, फिर दूसरा आसान था, तीसरा आसान तर होता जाएगा। बुरा अमल में भी यही होता है। और जब मुसलसल इस दोस्त के बात को कई दफा उसने आपको ले गया, उसके बाद जब दोस्त आएगा फिर समझाने की जरूरत नहीं होती उसको, कहते भाई चलो वहां चलते हैं, आप भी उठ के चले जाते हैं। तो खराब करने वाले, चाहे नफ्स हो, चाहे शैतान हो, इबलीस हो, चाहे हमारा इंसानी शैतान हो, खराब करने के लिए दो मरहला होता है। पहला मरहला में दिल में वसवसे पैदा करना, दूसरा मरहले में हुक्म करना। इसी तरह से अल्लाह ताला जब हिदायत करता है, अल्लाह ताला भी जो हिदायत जब करता है, कुरान में फरमाता है अल्लाह ताला मोमिनीन के दिलों में ईमान को जीनत की शक्ल में पेश करता है, मुजयन पेश करता है, ईमान को खूबसूरत शक्ल में पेश करता है। हब्बब इलैकुमुल ईमान, खुदा तुम्हारे दिलों में ईमान को महबूब बनाकर पेश करता है। जब खुदा किसी बंदे की हिदायत करता है, पहले क्या करता है, उसके दिल में ईमान, ईमानदारी महबूब पसंदीदा हो जाता है। पसंदीदा होने के बाद फिर खुदा के अहकाम को मानता है, पहला फिर दिल को फतह करता है, फिर उसके बाद आकाई शुरू होती है। इस हवाले से इंसान के नफ्स कि ये इस मरहले में अगर हम नफ्स के बहकाव में आ जाए, या इनके शैतान के धोखे में आ जाए, या गलत दोस्तों के धोखे में आ जाए, तो यहाँ पर इस मरहले को नफ्स अम्मारा कहते हैं। अगरचे दो मरहला है, एक मुसव्विला है, एक अम्मारा है, लेकिन आमतौर पर इसको नफ्स अम्मारा का मरहला कहते हैं। इंसान का नफ्स अम्मारा उसको बुराइयों की तरफ ले जाता है। इस मरहले में ये इंसान खुदा से राजी नहीं है, जो आदमी नफ्स अम्मारा के मरहले में ज़िंदगी करता है खुदा के से राजी नहीं, उसकी तमाम ख्वाहिशें दुनिया है, उसकी तमाम ख्वाहिशें मादियात है, उसकी तमाम ख्वाहिशें गैर इलाही ख्वाहिशें हैं, उसकी तमाम ख्वाहिशें हैवानी ख्वाहिशात हैं, इंसानी कोई ख्वाहिश उसके पास नहीं होती, उसका और हैवान के दरमियान कोई फ़र्क नहीं है, उसकी पूरी कोशिश खाना पीना रोटी इस किस्म की चीज़ें हैं जो हैवान और इंसान के दरमियान मुश्तरक है। इस मरहले में ये इंसान जो नफ्स अम्मारा के ताबे है, उसकी चूंकि ख्वाहिशात कहीं नहीं रुकती है, इंसान की ख्वाहिशात कहीं नहीं रुकती है। इमाम खुमैनी एक दफ़ा एक तकरीर में, अरे ये फलसफे में एक बाब है, उसमें आप फरमाते थे, फ़र्ज़ कीजिए एक आदमी, अब वो उनके पूरे बात मुझे याद नहीं है, 20 साल पहले मैंने सुनी है, जाना मतलब ये है उसकी, एक आदमी है अभी शादीशुदा नहीं है, सोचता है शादी हो जाए मेरी, एक कमरा मिल जाए ठीक है, इसी पर राजी होगा जिंदगी, एक नौकरी, एक कमरा, एक बीवी। अब ये मिलने के बाद फिर सोचता है नहीं ये छोटा कमरा है, कब बड़ा होना पड़ेगा, एक बड़ा मकान, फिर बड़ा मकान मिलने के बाद गाड़ी, गाड़ी के बाद सोचता है नौकर होना चाहिए, उसके काम करने वाले होना चाहिए, ड्राइवर होना चाहिए, इस मकान इससे भी बड़ा होना चाहिए, जितना उस मिलते जाता है ख्वाहिश बढ़ता जाता है। एक दिन सोचता था एक मकान मिल जाए, एक बीवी मिल जाए काफी है, लेकिन अब ये नहीं सोचता है, आगे जाता है, शहर का मेयर बन जाए या सूबे का वजीर आला बन जाए, सोचता है अगर यही ओहदे मिल जाए काफी है, उससे ज्यादा मैं ओहदे नहीं चाहता हूं। वहां पहुंचने के बाद फिर भी उसकी ख्वाहिश खत्म नहीं होती है, आगे बढ़ती है ख्वाहिश, मुल्क वजीर आजम, सदर, अगर वो भी बन जाए उसकी ख्वाहिश आगे बढ़ती, कुछ बाहर के ममालिक में भी अपने पिट्ठू ڈھونڈنے کی کوشش کرتے ہیں، دوسرے ممالک پر بھی قابض ہونے کی کوشش کرتے ہیں. ابھی دیکھیے دنیا کے سب سے بڑے طاقت امریکہ ہے، وہ اپنے اس ملک پر اکتفا نہیں کرتا ہے، وہ چاہتا ہے پوری دنیا اس کے زیر نگین رہے، پوری دنیا کے لوگ اس کی باتیں سنیں، اس کی اطاعت کریں. اگر پوری دنیا کی بھی حکومت مل جائے اس پر بھی خوش نہیں ہوگا، وہ سوچے گا کچھ اور اگر کرات ہو، مریخ میں اگر لوگ رہتے ہو وہاں پر بھی قابض ہو جائے. خلاصہ ہم نے انسان کو یہ پایا ہے اور یہ دیکھا ہے کہ اس کی خواہش کبھی پوری نہیں ہوتی، جتنے اس کے خواہش کا ایک درجہ پوری ہو جاتی ہے مزید خواہش پیدا ہوتی ہے، مزید خواہش پیدا ہوتی ہے. تو یہاں سے پتہ چلتا ہے کہ سیر ہونے والا نہیں ہے. اگر مادیات کو مقصد زندگی بنائیں گے ایک دوسرے کے ساتھ جھگڑا بھی ہوتا رہے گا، کیونکہ مادیات محدود ہے. ایک آدمی صدر بنے گا ملک میں، ایک 12 کروڑ اگر آبادی ہے ان میں سے ایک صدر بن سکتا ہے، سب تو صدر نہیں بن سکتا، پھر ٹکراتے رہیں گے. ایک مسئلہ یہ ہے کہ مادی وسائل محدود ہے، آپ کا مقصد مادی کمالات کا حصول ہو، ایک آدمی کو ملتا ہے، باقی کو نہیں ملتا ہے، واضح ہے. ایک وزیر اعظم بنتا ہے، 100 وزیر اعظم تو نہیں بنتے ہیں. اس طرح سے اگر مادیات کو مقصد زندگی بنایا تو یہ آدمی ایسا ہوتا ہے، جھگڑا ہوتا رہے گا ایسے ملک میں، کیونکہ ہر آدمی اس عہدے کا خواہان ہے، ہر آدمی اس دولت کا خواہان ہے، ہر آدمی اس قدرت کا خواہان ہے. مادیات اگر مقصد زندگی ہو تو معاشرے کے ان 6 ارب انسانوں میں سے 6 آدمی صدر بنیں گے، ایک صدر بنے گا. پوری دنیا کی حکومت ملنے کے بعد بھی اس کی خواہش پوری نہیں ہوتی، اسے ایک کی خواہش پوری نہیں ہوتی. حقیقت میں مادیات کو مقصد زندگی بنایا تو اس عالم ہستی میں ایک آدمی کی خواہش پوری نہیں ہوگی، کمی محسوس کرتا ہے، لالچ ختم نہیں ہوتی ہے اس کی. اسی لیے قرآن فرماتا ہے کہ اگر آپ سکون چاہتے ہیں، مادیات کے ذریعے سکون نہیں ملے گا، آگے بڑھتا رہے گا. اسی لیے ہمارے احادیث نے فرمایا ہے مادی مسائل میں آپ کوشش کریں، مادیات میں کوئی مشکل میں نہ ہو، یہ صحیح بات ہے، لیکن آپ کی نگاہیں آپ کے ماتحت کی طرف ہو، مافوق کی طرف نہ ہو. مافوق کی طرف ہو تو آپ کے دل میں لالچ بڑھتا رہے گا، آپ کو سکون حرام ہوتا رہے گا. تو یہاں پر سکون نہیں ملتا ہے. کہاں پر سکون ملتا ہے؟ قرآن فرماتا ہے اَلَا بِذِكْرِ اللَّهِ تَطْمَئِنُّ الْقُلُوبُ، آگاہ رہو، یاد خدا سے دلوں کو سکون ملتا ہے، یاد خدا سے دلوں کو سکون ملتا ہے. ان انبیاء اور اولیاء کی زندگی کو دیکھیے کہ کچھ بھی نہیں ہے، کچھ بھی دنیا کے مال نہیں ہے، لیکن ایسا سکون ہے سر پر جب تلوار کی وار ہوتی ہے فرماتے ہیں میں کامیاب ہوا ہوں، میں کامیاب ہوا. شہزادہ علی اکبر کا جملہ ہے، کوئی فرق نہیں پڑتا ہے جب ہم حق پر ہیں، موت ہم پر آ جائے یا ہم موت کے استقبال میں جائے. یہ امام یا امام زادہ کی خصوصیت نہیں ہے، ہر وہ آدمی، البتہ ان کے درجات اپنا مقام رکھتا ہے، لیکن ہر وہ آدمی جو خدا پر یقین رکھتا ہے اس کو سکون ملے گا، جو خدا کو چاہتا ہے. اس لیے قرآن میں فرماتا ہے اِنَّ اَوْلِيَا اللَّهِ لَا خُوفٌ عَلَيْهِمْ وَلَا يَحُمْ يَحْزَنُونَ، جو خدا کے دوستدار ہیں ان کے لیے کوئی خوف اور کوئی حزن نہیں ہے. کیوں خوف حزن؟ خوف کب ہوتا ہے؟ اس وقت ہوتا ہے جب آدمی کے لیے خطرہ ہو، آئندہ میں کوئی خطرہ ہو تو خوف ہوتا ہے. حزن کس کے لیے ہوتا ہے؟ وہ آدمی جو اپنے گزشتہ کوئی مشکل پیش آئے اس کی وجہ سے محزون ہو جاتا ہے، غمگین ہو جاتا ہے. اولیاء خدا نے اپنا تجارت خدا کے ساتھ کیا ہے، جو کر رہا ہے خدا کے لیے کر رہا ہے، اور خدا اسی وقت بھی ساتھ ہے، بعد میں بھی ساتھ ہے. اسی لیے جس کے لیے کر رہے ہیں اولیاء، اس کے ساتھ ہونے کی وجہ سے کبھی غم اور حزن کا احساس نہیں کرتے. تو اس حوالے سے عرض کر رہا تھا کہ یہاں پر انسان اپنے مقصد تک پہنچ جاتا ہے، پریشانیاں ختم ہو جاتی ہیں، اور لیکن اس سے پہلے آ جائے مادیات کی تلاش میں رہے، کبھی خوش نہیں ہوتا ہے. یہ آدمی خود اپنے سے بھی خوش نہیں ہوتا ہے جو نفس امارہ کے مقام پر باقی ہو، نفس امارہ کے مقام پر باقی ہو، خواہشات نفس پورے کرنے کی کوشش میں لگا ہو، کبھی اس کی خواہش چونکہ پوری نہیں ہوتی، نہ اپنے آپ سے خوش ہے نہ خدا سے خوش ہے. اپنے آپ سے خوش نہیں اس لیے کہ اس کی خواہش پوری نہیں ہو رہی ہے، اور خدا سے خوش نہیں اس لیے کہ خدا اس کی خواہش کو پوری نہیں کر رہا ہے. इसलिए वो आदमी जो नफ्स अम्मारे की जिंदगी कर रहा है वो एक हैवानी जिंदगी में है, और चूंकि हैवान से ये ज्यादा समझता है, अपनी ख्वाहिशें पूरी नहीं हो रहा है, खुदा से भी राजी नहीं, अपने से भी राजी नहीं है, और ये नफ्स अम्मारे के मरहले में जिंदगी करने वाला हमेशा दूसरों के साथ बरसर पेकार रहता है, इसलिए कि दुनिया की तमाम दौलत को अपनाना चाहता है, हसद करता है, लालच करता है, जुल्म करता है, सतम करता है, जो कुछ करता है इसी के नतीजे है, दुनिया की पूरी हुकूमत को अपनाना चाहता है इसी नफ्स अम्मारे की वजह से, इसीलिए कत्ल व गारत व जंग व लश्कर कशी व जहांगीरी का अमल होता है। लेकिन इंसान के नफ्स की और एक सिफत भी है, अगर इंसान के नफ्स की यही हकीकत होती तो सारे इंसान जानवर बल्कि जानवर से बदतर हो जाते, जानवर में इससे ज्यादा सलाहियत नहीं है, ज्यादा नुकसानदेह भी नहीं है, लेकिन इंसान के पास चूंकि सलाहियतें लामहदूद सलाहियतें हैं, बे इंतहा सलाहियत इंसान के पास है, इसलिए अगर उसको उसके नफ्स अम्मारा पर छोड़ दिया होता तो ये इंसान दुनिया को एक हकीकी जहन्नम में तब्दील किया होता। इसीलिए अल्लाह ताला ने इंसान को और एक नफ्स दिया है। अब नफ्स कई नफ्स या एक नफ्स है उसके वो अलग गुफ्तगु है, फिलहाल हमारी इस गुफ्तगु से मुताल्लिक है कि और एक नफ्स दिया है, या कहे खुदा ने इंसान के नफ्स को और एक सिफत दी है, अल्लाह ताला ने इंसान के नफ्स को और एक सिफत दी, वो सिफत क्या है? इल्हाम की सिफत। वश्शम्स वदुहा, कसम बे कसम खाता है अल्लाह ताला सूरज से, और सूरज जब निकलता है दिन की रोशनी जब फैल जाती है, और उसके बाद चांद और चांद, और जब रात छा जाती है, आसमान और आसमान के बनाने वाले, इस तरह से कसम खाता खाता 11 कसमें सूरह वश्शम्स में अल्लाह ताला खाता है। वश्शम्स वदुहा वल क़मर इज़ा तलाहा वल लैल इज़ा यख्शाहा वन नहार इज़ा जल्ला, खुलासा 11 कसमें खाने के बाद क्या फरमाता है? फअल्हमहा फुजूरहा व तक्वाहा, खुदा ने इल्हाम किया है नफ्स इंसान को, क्या इल्हाम किया है? फजूर का, गुनाह का इल्हाम किया, तकवा का इल्हाम है, अच्छी बातों को भी समझाया है, गलत बातों को भी समझाया, ये बातें अच्छी है, ये बातें गलत है, उसको समझाया है। इन 11 कसमों के बाद अल्लाह ताला फरमाया, शायद इतनी कसमें कुरान में कहीं नहीं खाया है जहां तक मेरा मालूम है, 11 कसमें आखिर अल्लाह खाने के बाद फरमाते हैं कामयाब वो आदमी है जिसने अपने नफ्स को पाक किया। ये शायन अली से कहा है, किसी और से नहीं कहा है, कैसे पता चले शियों से कहा है? इसलिए कि खुदा ने जब पैगंबर को भेजा था, खुदा तो यही चाहता था पैगंबर सारे इंसानों की हिदायत करे, और इसी के मुताबिक पैगंबर के प्रोग्राम के मुताबिक अली आपके जानशीन होते हैं, फिर अली के बाद इमाम हसन, इमाम हुसैन, 12 इमाम, तो सारे शिया होते हैं ना, तो उस वक्त इस सूरह की कोई जरूरत थी या जरूरत नहीं थी? इस सूरह के मुखातब कौन थे? अगर पूरी दुनिया में लोग शाही होते, प्रोग्राम के मुताबिक ये कारवान आगे बढ़ता, जब कारवान आगे बढ़ता तो 12 इमामों के उन रहनुमाई के नतीजे में सारी दुनिया शिया हो जाती, इसमें कोई शक नहीं है। तो उस वक्त इस सूरह मुबारक की खिताब किसके किसके तरफ खिताब हुआ है, मुखातब कौन है, किन लोगों के लिए कुरान कह रहा है कसमें दर कसमें खाकर के कामयाब वही आदमी है, कद अफलह मन ज़क्काहा, कामयाब वही है जिसने अपने आप को पाक किया, व कद ख़ाब मन दस्साहा, और नाकाम वही है जिसने अपने नफ्स को पाक नहीं किया। अब ताज्जुब की बात यह कि नमाज ईद में ये दोनों सूरह है, सूरह दूसरे सूरह सूरह आला भी है, सब्बिह इस्म रब्बिकल अला, उसमें भी तज़किए नफ्स की बात होती है, यहां पर भी तज़किए नफ्स सूरह वश्शम्स में, ये दोनों नमाज ईद में शामिल है। शायद शायद इसकी वजह यह हो कि आप ईद में इतने खुश ना हो, अगर आपने अपने नफ्स को पाक किया है तो आपको खुश होने का हक है, अगर अपने आप को पाक नहीं किया है वाकयान आपको खुशी नहीं है। तो मेरे कहने का मकसद यह है कि अगर खुदा और रसूल के प्रोग्राम के मुताबिक ये सिस्टम आगे बढ़ता और पूरी दुनिया में शिया होते तो इस कुरान मजीद की इस सूरह का क्या मकसद होता? ये सूरह बरकरार रहता या नहीं रहता? पूरा कुरान मोमिनीन के लिए आया है ना, ताकि अमल करे। हमने ऐसा किया है कि हमें अमल की जरूरत नहीं है, कुरान दूसरों के लिए नाजिल हुआ है, हम एक कलिमा एक नारा के साथ जन्नत जाएंगे, जबकि कुरान खुद हमारी हिदायत के लिए, हमारे लिए दस्तूर जिंदगी है, हमने इसको अपने से काट कर दूसरों के लिए बना दिया है। खुलासा अर्ज कर रहा था कि یہاں پر اس مقام میں جب تک انسان نفس امارہ کے مرحلے میں زندگی کر رہا ہے اس کا اور جانور کے درمیان فرق نہیں ہے, لیکن جانور کہ کچھ سمجھ میں نہیں آتا ہے اس لیے سکون کے ساتھ ہے, لیکن انسان کے پاس چونکہ عقل اور شعور ہے اس لیے اس کے پاس سکون بھی نہیں ہے. اب اسی لیے اللہ تعالیٰ نے اس کو الہام کیا, علم دیا فجور اور تقویٰ کا, غلط چیزوں کی بھی علم دیا صحیح چیزوں کی بھی علم دیا. آپ جو کہتے ہیں ضمیر انسان کے پاس ہے, وجدان انسان کے پاس ہے, اخلاقیات, دیکھو پورے اخلاقی مسائل میں پوری دنیا کے لوگ تقریباً شریک ہیں. سچائی کو سب صحیح سمجھتے ہیں, جھوٹ کو سب برا سمجھتے ہیں, ظلم کو سب غلط سمجھتے ہیں, عدل کو سب صحیح سمجھتے ہیں, اس میں پوری دنیا کے لوگ مشترک ہیں. خدا نے انسان کی فطرت میں ڈال دی ہے چیز, الہمہا فجورہا, الہام کیا انسان کو. نبی نہ آئے نہ بتائے تب بھی انسان سمجھتا ہے, اس لیے کہ خدا نے انسان کی خلقت میں یہ معرفت دی ہے, وجدان و ضمیر دیا ہے تاکہ انسان باطل اور حق صحیح غلط کو سمجھ سکے. عقل بھی خدا نے انسان کو دیا ہے. اس کے بعد تو یہاں پر الہام دیا ہے, عقل دیا ہے, اور اس کے بعد عرض کیا. اب اس الہام والے میں اور ایک مرحلہ ہے, الہام کا دو مرحلہ, ایک ایک انسان فطرتن چیزوں کو جانتا ہے, خدا شناسی فطرتن جانتا ہے, خدا شناسی اس کی فطرت میں ہے, عبادت خدا کی خواہش اس کی فطرت میں ہے, یہ الہام کا مسئلہ ہے. اور ایک مرحلہ ہے اس کو نفس اللوامہ کہتے ہیں. قرآن میں فرماتا ہے لا اقسم بالنفس اللوامہ, میں قسم کھاتا ہوں نفس اللوامہ سے. نفس اللوامہ سے مراد کیا ہے, انسان جب کوئی غلط کرتا ہے تو اس کا نفس اس کی مذمت کرتا ہے, اس کا سرزنش کرتا ہے, پشیمان ہو جاتا ہے, غلط کام کرتے ہی پشیمان ہو جاتا ہے. یہ نفس اللہ تعالیٰ نے انسان کو دیا ہے. تو الہام کو دو مرحلہ ہے, ایک نفس ملہمہ ہے, ایک لوامہ ہے. لوامہ میں وہی ضمیر یہاں پر آتا ہے کہ انسان کو خدا نے ایسا ضمیر دیا ہے جب غلط کرتا ہے تو پشیمان ہوتا ہے, صحیح کام چھوڑ دیتا ہے تو پشیمان ہوتا ہے. وہ امریکہ کا پائلٹ جس نے جاپان کے دو شہروں پر بم گرایا, واپس آنے کے بعد اس کی بڑی عزت کی گئی, بڑے شاندار پروگرام سیٹ کیے گئے اس کے لیے, سب کچھ کیا گیا, لیکن بعد میں آدمی پاگل ہو گیا, اپنی غلطی کے احساس کی اور پاگل ہو گیا. آپ دیکھتے ہیں کیا ہوتا ہے کہ نفس لوامہ جو خدا نے انسان کو دی ہے, اس نفس لوامہ کی وجہ سے یہ آدمی جو امریکہ کے رہنے والا, اتنے اس کی عزت و احترام کیا گیا, پاگل ہو گیا. ہمیں بھی یہی ہوتا ہے کہ ایک غلط کریں, جتنا آدمی پاک ہو اتنا معمولی سے غلطی کا اس پر اثر ہوگا, جتنا ناپاک ہو اتنا غلطی کا اثر کم ہوگا. لیکن یہ نفس اللہ تعالیٰ نے انسان کو عطا فرمایا ہے, اس لیے غلطی کرتے ہی پشیمان ہو جاتا ہے, اور پشیمانی ایک سنہری موقع ہے خدا کے درگاہ میں واپس جانے کے لیے. انبیاء خدا خدا کے درگاہ میں استغفار کرتے تھے. تو اس حوالے سے انسان کو خدا نے ایک ایسا نفس دیا ہے, جب انسان غلطی کرتا ہے اس کو پشیمان ہونے پر مجبور کرتا ہے, پشیمان اگر ہو جائے پھر توبہ کا ایک موقع پیش آتا ہے. یہ دوسرا مرحلہ ہے. اس مرحلے میں انسان کیسا ہوتا ہے, اس مرحلے میں انسان ایسا ہے اپنے سے راضی نہیں ہے, گناہ کیا ہے اپنے سے راضی نہیں ہے, لیکن خدا اس انسان سے راضی ہے. کیوں؟ اس مرحلے میں جب گناہ کیا ہے اپنے آپ سے راضی نہیں ہے تو توبہ کرتا ہے. خدا کی درگاہ میں جب توبہ کرتا ہے خدا اس سے راضی ہوتا ہے. قرآن احادیث میں فرماتے ہیں توبہ کرنے والے کی گریہ خدا کے لیے تسبیح گو آدمیوں کے تسبیح سے زیادہ پسندیدہ ہے. ایک آدمی جس کے اولاد نہیں ہوتی اولاد ہو جائے, ایک مسافر جو چٹیال خالی خشک صحرا میں مال تجارت کے ساتھ اس کا گھوڑا گم ہو گیا ہے, کتنا پریشان ہے, اچانک گھوڑا مل جائے ورنہ جان خطرے میں ہے. ایک پیاسا آدمی جو میدان صحرا میں خشک میدان میں پیاسا ہے اچانک پانی تک پہنچ جائے, کتنا خوش ہوتا ہے. یہ تین مثالیں احادیث میں ہیں. جتنا یہ لوگ خوش ہوتے ہیں خدا اس سے زیادہ خوش ہوتا ہے جب ایک گناہگار بندہ آ کر توبہ کرتا ہے اور خدا کے درگاہ میں واپس آتا ہے. تو اس مرحلے میں انسان کو خدا نے ایک نفس دیا ہے, غلطی کرتے ہی اس کی ملامت کرے, پشیمان ہو جائے, پشیمان ہوتے ہی توبہ کرے. توبہ کرے تو اس کے گناہ اگر فوراً کرے گناہ لکھا ہی نہیں جائے گا, اگر بعد میں کرے لکھا ہوا گناہ مٹا دیا جائے گا اور خدا اس سے راضی ہوتا ہے. لیکن یہ آدمی خود سے راضی نہیں ہے, اس لیے کہ اپنے کو گناہگار سمجھتا ہے. اب اس سے اور ایک مرحلہ آگے بڑھتا ہے. اس مرحلے میں یہ کہ انسان سکون کے مقام تک پہنچتا ہے, سکون کے مقام تک پہنچتا ہے. یا ایتھا النفس المطمئنہ, اے نفس مطمئنہ, اے سکون والا نفس, اے وہ نفس جو سکون کے مقام پر فائز ہو گیا ہے, ارجعی الی ربک راضیہ مرضیہ, اپنے پروردگار کی طرف واپس آ جاؤ راضی ہو کر. تو یہاں پر سکون کے مقام پر کون پہنچتا ہے؟ اسی آیت شریفہ سے پتہ چلا, جو یا جس کے دل میں یاد خدا زندہ ہو وہ سکون کے مقام پر پہنچتا ہے. آپ کا اگر تنخواہ 5,000 ہو تو فرض کیجئے آپ سے 1,000 پیسے گم ہو جائے پریشان ہو جائے گا, 500 گم ہو جائے پریشان ہو جائیں گے. لیکن آپ کا اگر تنخواہ 1,00,000 ہو تو 1,000-2,000 اگر گم ہو گیا پریشان نہیں ہوتے, کیونکہ 1,00,000 جب ہے تو وہ اتنا نقصان دہ نہیں ہے, پریشانی کے باعث نہیں بنتا ہے. اسی طرح سے آپ فرض کیجئے ایک بچہ ہے ہمارا, وہ سب سے ڈرتا ہے, لیکن ایک دن اگر میرے ساتھ ہو وہ آگے بڑھ کر اپنے ساتھیوں کو مارے گا. بابا کے ساتھ جب بچہ ہوتا ہے باپ کے ساتھ تو وہ جرأت سے مارتا ہے. تو اس بچے میں جو باپ سے جدا جب ہے تو دوسروں کو مارنے کی جرأت نہیں کرتا ہے, باپ کے ساتھ جب ہے تو جرأت پیدا کرتا ہے. یہ کہاں سے ہوتا ہے, کیوں ایسا ہوتا ہے؟ وجہ یہ ہے کہ باپ کو دیکھ رہا ہے. اسی طرح سے وہ بندے خدا جو خدا پر یقین رکھتا ہے اور یاد خدا زندہ ہے, الفاظ میں نہیں ہے پورے وجود کے اندر یاد خدا زندہ ہے. تو جس طرح سے پیسہ والا آدمی پیسے کے خرچ سے نہیں ڈرتا ہے اس لیے اسے پتہ ہے بینک میں پیسہ ہے, اسی طرح سے جس بچے کا باپ ساتھ ہے بچے نہیں ڈرتا, اسی طرح سے وہ انسان جو خدا پر یقین رکھتا ہے اور یاد خدا اس کے دل میں زندہ ہے وہ کبھی پریشان نہیں ہوتا ہے, کبھی پریشان نہیں ہوتا ہے. واضح ہے نا؟ زینب آئی ابن زیاد کے دربار میں, ابن زیاد کہتا ہے کہ یہ تکبر کے ساتھ آنے والی خاتون کون ہے؟ ابن زیاد شہزادی کو پریشان کرنا چاہا, شماتت کرنے لگا, سرزنش کرنے لگا, لیکن اس طرح سے شہزادی نے جواب دیا کہ خدا نے نیکی کے علاوہ ہمارا ساتھ کچھ نہیں کیا ہے, خدا نے ہمیں ہر گناہ سے پاک کیا ہے, ہمارا غیر جھوٹا ہے اور ہمارا غیر رسوا ہے. یہ سکون, یہ اطمینان جو دربار ابن زیاد اور یزید میں ہے, یہ یاد خدا ہے. زینب سمجھتی ہے اگر میں مارا جاؤں گی کچھ کم نہیں ہوتا ہے. تو اس مقام پر اطمینان کا مقام, اس مقام میں آدمی کو سکون ملتا ہے, اپنے سے بھی ناراض نہیں ہے, خدا سے بھی ناراض نہیں ہے. آیہ فرماتا ہے یا ایتھا النفس المطمئنہ ارجعی, اس مقام میں یہ نفس مطمئنہ والا خدا سے راضی ہے, خدا اس سے راضی ہے. راضیتا مرضیہ, تم خدا سے راضی, خدا تم سے راضی. یہ وہ مقام ہے انبیاء کا, ائمہ اطہار کا. حضرت زہرا سلام اللہ علیہا کے ایک لقب کیا ہے؟ راضیہ ہے. ایک لقب مرضیہ ہے, یعنی یہ خدا سے راضی, خدا اس سے راضی. احادیث میں فرماتا ہے, یہ احادیث شیعہ سنی دونوں کے پاس ہے, فرماتا ہے کہ جس چیز سے فاطمہ راضی اس سے خدا راضی, اور جس چیز سے فاطمہ ناراض اس سے خدا ناراض. یعنی اس مقام تک انبیاء اور ائمہ پہنچتے ہیں کہ خدا سے راضی, خدا ان سے راضی, اور ایسا مقام تک پہنچتے پھر آگے جا کر کہ جن سے یہ راضی اس سے خدا راضی ہے, جن سے یہ ناراض ان سے خدا ناراض. لیکن یہ سمجھنا پڑے گا ان کی رضایت خدا کی رضایت جدا نہیں ہے, یہ 100% تابع خدا ہے. اگر کسی چیز سے یہ راضی ہوتے ہیں اس وقت راضی ہوتے ہیں, معلوم ہے کہ خدا کے پاس یہ صحیح ہے. ہماری ایک غلط فہمی ہمارے کچھ لوگوں کی یہ ہے, اہل بیت کی رضایت کو الگ قرار دیا ہے, خدا کی رضایت کو الگ قرار دیا ہے. اہل بیت راضی ہوں گے جب امام باڑہ میں جائیں گے, سینہ زنی کریں گے, ماتم کریں گے, گریہ کریں گے, تبرک کے لیے پیسہ دیں گے, جلوس نکالیں گے, اس وقت اہل بیت راضی ہوں گے. لیکن مسجد میں آ گئے, قرآن پڑھی, نماز پڑھی, روزہ رکھا, اس قسم کیا تو خدا راضی ہوں گے. کچھ لوگوں نے ایسی غلط فہمی پیدا کر دی اور یہ مشرکانہ عقیدہ ہے. اہل بیت کی رضایت کو خدا کی رضایت سے جدا کیا تو یہ مشرکانہ عقیدہ ہے. ممکن نہیں ہے ایک لمحہ کے لیے بھی خدا اور اہل بیت کی رضایت میں جدائی ہو جائے. جس چیز سے خدا راضی اسی سے اہل بیت راضی ہے, جس چیز سے اہل بیت راضی اسی سے خدا راضی ہے. حقیقت میں ہم کیوں پیغمبر کو مانتے ہیں, کیوں اہل بیت کو مانتے ہیں؟ قرآن کی آیت دلیل آتے ہیں نا, اطیعوا اللہ واطیعوا الرسول واولی الامر منکم, یعنی خدا کے کہنے کی وجہ سے ہم رسول اور ائمہ کو مانتے ہیں, خدا کے حکم کی وجہ سے ان کو مانتے ہیں. پھر خدا سے ان کو جدا کرنا इमाम शिशु फरमाते जब मेरे एक शिया अच्छा होता है, सही होता है, लोग उसकी तारीफ करते, मुझे खुशी होती है, क्योंकि लोग कहते हैं ये जाफर सादक के मकतब में तरबियत याफ्ता है। लेकिन जब मेरे एक शिया खराब होता है तो मुझे शर्म आती है, इसे कि लोग कहेंगे ये जाफर इब्न मोहम्मद के तरबियत याफ्ता है और इसके अमल को देखो। हकीकत ये है, एक बाप को लीजिए, जब बेटे से अच्छा कारनामा पैदा सरजद होता है तो खुश होता है, जब गलत कारनामा सरजद होता है तो शर्मेला होता है, शर्मंदा हो जाता है। अब अर्ज कर रहा था कि इस एक मकाम यही है कि अगर हमारे दिल में याद खुदा जिंदा हो तो हम खुदा से राजी होंगे, खुदा के हर अमल से राजी। यहां से आप जो हमारे इरफानी किताबों में है, मकाम तवक्कुल है, मकाम तफवीज है, मकाम तस्लीम है, मकाम रिजा है, मकाम बंदगी है, कदम ब कदम आगे बढ़ते चले जाएंगे। खुदा के हर अमल अच्छा, खुदा से राजी। 18 अजीज शहीद हो गए हैं और कहती है खुदा ये मेरी कुर्बानी कबूल फरमा। 18 अजीज शहीद हो गए और आलम हस्ती के सबसे मुअज्जज खानदान असीर होकर दुश्मन के दरबार में पहुंच गए हैं, कहती है खुदा खुदा ने नेकी के अलावा कुछ नहीं किया है, खुदा ने जमाल और हुस्न के अलावा कुछ अंजाम नहीं दिया है। ये क्या है, ज़ैनब क्या देखती है, वहां खून यहां असारत दुश्मन के दरबार में, और ज़ैनब कहती है नेकी के अलावा कुछ खुदा ने नहीं किया है। यही मकाम है, खुदा से राजी है, उन लाइनों से राजी नहीं है, उनके साथ जंग करना, उनके साथ मुकाबला करना है, लेकिन खुदा से राजी है, खुदा जो कुछ करेगा अच्छा करता है। ये मोहब्बत का तकाजा है ना, मकाम तस्लीम का तकाजा है, मकाम रजा का तकाजा है। हम अपने बच्चे से जब मोहब्बत करते हैं, एक थप्पड़ भी मार तो खुश हो जाते हैं, मेरे बच्चा ने थप्पड़ मारना सीख लिया मोहब्बत की वजह से। दोस्त हमें डांटे भी खुश होते हैं, दुश्मन तारीफ भी करे खुश नहीं होते, शक करते हैं उसके तारीफ में, ये मोहब्बत की वजह से, नफरत की वजह से। अहले बैत को इतनी खुदा से मोहब्बत है कि खुदा के हर अमल से राज़ियतन मर्ज़िया, खुदा से राजी है और खुदा इनसे राजी है। ये जहरा के बारे में, ये ज़ैनब के बारे में, अली के बारे में, वो ये खैबर का वाक़िया आपके पास है कि ये खुदा और रसूल से मोहब्बत करने वाला है। ये तो हर मुसलमान दावा कर सकता है, हम खुदा और रसूल से मोहब्बत करते हैं, दावा को कौन रोकेगा। लेकिन यहाँ पर तो पैगंबर खबर दे रहा है ये खुदा और रसूल से मोहब्बत करने वाला है और खुदा और रसूल इससे मोहब्बत करने वाले हैं। ये खुदा और रसूल से राजी, खुदा और रसूल इससे राजी। इस मकाम के बाद और एक मकाम है, वो मकाम है कि बंदा अपने को देखता ही नहीं है। फदखुली फी इबादी, इसी आयत शरीफ में या अय्युहन नफ्सुर राज़ियतुल मर्ज़िया फदखुली फी इबादी, ऐ नफ्स मुतमईना, जो खुदा से राजी है और खुदा तुझसे राजी है, मेरे बंदों में दाखिल हो जाओ। फदखुली, फा अरबी जबान में माना देता है इसके बाद थोड़ा सा फासला का पर्दा करता है, यानी इस मकाम पर पहुंचने के बाद, राजी और मर्जी के मकाम पर पहुंचने के बाद, नफ्स मुतमईना के मकाम पर पहुंचने के बाद खुदा के बंदगी के मकाम में आ जाते हैं। बंदे ही खुदा होता है, फिर खुद नजर ही नहीं आता है, मौला ही नजर आता है, आका ही नजर आता है। उस मकाम पर जब पहुंचता है तो नबी नबी बनता है और इमाम इमाम बनता है। इसीलिए पैगंबर में अब्दुहु व रसूल, पहला अब्द का नाम आया फिर रसूल, यानी अब्द होने की वजह से, अब्द के आला दर्जात पर फायज होने की वजह से रसूल बन गया है। इमाम भी इमामत के मकाम तक पहुंचता है बंदगी के आला दर्जात पर पहुंचने के बाद। यही आखिरी दर्जा यही है कि उस मकाम तक पहुंचता है कि खुदा के खालिस बंदा बन जाता है और खुदा के अलावा कुछ भी नजर नहीं आता है। खुदाया इस माह मुबारक में ऐ मासूमीन की सीरत तय्यबा हमें समझने और उस पर अमल करने की तौफीक अता फरमा। खुदाया दुनिया में कुरान तालीमात मासूमीन पर अमल, आखिरत में मासूमीन के साथ महशूर और उनके शफाअत का लायक बनने की तौफीक अता फरमा। खुदा इस मुबारक महीने में हमें सही मानों में अपने आप को इस्लाह करने की, पाक करने की, बुराइयों को अपने आप से दूर करने की, अच्छी सिफात को अपनाने की, अपने को शरीयत के मेयार के मुताबिक बनाने की तौफीक अता फरमा। खुदाया हमारे तमाम जायज़ हाजात को पूरा फरमा, हमारे मुश्किलात को आसान फरमा। शायान हैदर कर्रार जहाँ कहीं भी हो उनकी जान माल इज्जत की हिफाजत फरमा। हमारे मसाजिद मदारिस इमाम बारगाहें दीनी मराकज़ उलमाए किराम मराजे एज़ाम रहबर मुअज़्ज़म और जो दीन की खिदमत करते हैं تمام دین کی خدمت کرنے والے سب کو امن امان کے ساتھ سب کی تائید فرما. خدایا اس مقدس مہینے میں جو ہمارے مؤمنین شہید ہوئے ہیں پاکستان کے مختلف علاقوں میں، خدایا ان کو محمد آل محمد کے ساتھ محشور فرما. خدایا ہمارے اس مملکت میں امن و امان برقرار فرما. خدایا اس مملکت کو ترقی عطا فرما. اس مملکت کے حکمرانوں کو خدا و رسول مرضی کے مطابق حکومت کرنے کی توفیق عطا فرما. خدایا امام زمانے کے ظہور میں تعجیل فرما. خدایا ہمارے بے گناہ اسیروں کو جلد از جلد رہائی عطا فرما. خدایا ان اسیروں کے گھر والوں کو صبر و تحمل اور ہمیں ان اسیروں کے ساتھ ہمدردی کی توفیق عطا فرما. آخر میں خدایا ہمارے مرحومین کو محمد آل محمد کے ساتھ محشور فرما. اور خدایا تمام مرزائے مسلمین اور خصوصاً ایک مومنہ کے لیے دعائے خیر آیا ہے، بیمار ہے ایک مومنہ ارشاد فاطمہ، خدایا ان کو جلد از جلد.
الرحمن الرحیم، الحمد للہ رب العالمین، والصلاة